नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
काम नगर्ने ठेकेदारलाई पोस्ने गरी सार्वजनिक खरिद नियमावली गुपचुप संशोधन, भ्रष्टाचारमा मुछिएका व्यक्तिले पनि ठेक्का पाउने,
प्रवासीलाई देश फर्कन प्रधानमन्त्री ओलीको आग्रह, जेनेभामा नेपाली दूतावासले गरेको कार्यक्रममा सम्बोधन,
कैलाली र कञ्चनपुरका हुरी प्रभावितले अझै राहत पाएनन्, सरकारी निकायको आश्वासन भाषणमै सीमित,
केही छैन सबै बर्बाद भएको छ, केटाकेटीलाई अब खुवाउँ भन्यो भने केही छैन।
भारत प्रशासित काश्मीरमा बालिका बलात्कारपछि हत्या गर्ने 6 मध्ये 3 जनालाई जन्मकैद, 2 प्रहरीलाई 5-5 वर्षको जेल सजाय,
र प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई वर्षाका कारण विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल प्रभावित।
नेपाल बांग्लादेश बैंक अब सफलताको 25 वर्षमा सबैको उन्नतिमा सक्रिय रही परिपक्व वित्तीय कारोबार, उत्कृष्ट सेवा र ग्राहक मैत्री सम्बन्धका कारण शिखर चुम्न सफल यो बैंक 25 वर्ष प्रवेशको अवसरमा अझै सबल, सशक्त र सहसेवा प्रदान गर्ने बाचा सहित सबैमा धन्यवाद व्यक्त गर्दछ। नेपाल बांग्लादेश बैंक, हामी सबैको बैंक, अब 25 वर्षमा।
थाहा भयो हो यो के आइएमई पे? जे पे गर्दा पनि आइएमई पे, आइएमई पे भए चाहियो के?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। काम नगर्ने ठेकेदारलाई पोस्ने गरी सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको खुलेको छ। गएको हप्ता बसेको मन्त्री परिषदको बैठकले सार्वजनिक खरिद नियमावली 2064 को 7 संशोधन गरेको छ। जेठ 23 गते मन्त्री परिषदले गरेको संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ। यसअघि सरकारले आयोजनाको म्याद नथप्नेदेखि कालो सूचीमा परेका ठेकेदारलाई ठेकेदार कम्पनी दर्ता नगर्ने सम्मको प्रावधान समेटेर नियमावली संशोधन गरेको थियो। सरकारले नियमावली संशोधन नगरे साउन 1 गतेदेखि सरकारी ठेक्काको काम नगर्ने घोषणा गरेका थिए, तर व्यवसायीको दबावमा परेर सरकारले नियमावली फेरि संशोधन गरेको हो। व्यवसायीको चलखेलपछि सरकारले सार्वजनिक खरिद नियमावलीको 6 संशोधनमा भएका राम्रा बुदालाई 7 संशोधन मार्फत हटाएको छ। भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाममा रहेका ठेकेदार कम्पनी ठेक्का प्रक्रियामा सहभागी भएर सम्बन्धित निकायले सरकारलाई लेखी त्यसको जानकारी गराउने र सरकारको निर्देशन अनुसार काम गर्न पाउने नियमावलीमा उल्लेख गरिएको छ। त्यस्तै व्यवसायी वा अन्य व्यक्ति, फर्म वा कम्पनीका संचालक उपर प्रचलित कानून बमोजिम भ्रष्टाचारको कसुरमा मुद्दा दायर भए त्यो मुद्दामा सफाई नभएसम्म ठेक्का प्रक्रियामा सामेल हुन नपाउने व्यवस्थालाई संशोधन मार्फत कसुरमा मुद्दा लाग्दैमा मात्रै अभियोग लाग्ने व्यवस्था हटाएर अदालतबाट पुष्टि भएमा मात्रै मुद्दा लाग्ने व्यवस्था गरिएको छ। यस्तै यो नियमावली जारी हुनुअघि काम सम्पन्न नभए कुल म्यादको 50% म्याद थपिसकेको अवस्थामा फेरि 1 वर्षसम्मको म्याद थप्न सकिने पनि प्रावधान राखिएको छ। यस्तै ठेकेदारलाई कस्ने नियमावलीको नियम 145 को खमा रहेका सबै व्यवस्था मन्त्री परिषदले खारेज गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय 12 का तत्कालीन कार्यालय प्रमुख हिरानन्द झासहित 5 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सर्लाही र रौतहट जिल्लामा भारतीय सहयोगमा बनेको बागमती नदी नियन्त्रण आयोजनाको काममा जल उत्पन्न विभागका तत्कालीन उपमहानिर्देशक खेमराज दाहाल र कार्यालयका कर्मचारीले ठेकेदारसँग मिल्लीमत्त गरी ठूलो रकम भ्रष्टाचार गरेको अख्तियारको दावी छ। तत्कालीन कार्यालय प्रमुख झासहित तत्कालीन लेखा प्रमुख अरूण कुमार राई, निर्माण कम्पनी एमके निर्माण सेवा प्रालीका प्रबन्ध निर्देशक टेन्डी शेर्पा, कार्यकारी निर्देशक जीवन थापा र अध्यक्ष रेवती कुमार बस्नेत विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध हरेकलाई 85,90,620 रूपियाँ गरी कुल 4,29,53,100 बिगो दावी सहित भ्रष्टाचारको मुद्दा दायर गरिएको हो। यसैबीच रूपन्देही जिल्ला अदालत बाल इजलासमा कार्यरत बाल मनोविज्ञ शान्ति देवी अधिकारी 10,000 रूपियाँ घुस सहित पक्राउ परेकी छन्।
यसैबीच केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी छाप कृति गर्ने भक्तपुरको सूर्य विनायक नगरपालिका 8 का भुवनेश्वर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सर्वोच्च अदालतले गएको वैशाख 17 गते थापाले सरकारी छाप कृति गरेको ठहर गर्दै 3 वर्ष 6 महिना कैद र 6,60,000 रूपियाँ जरिवाना तोकेको थियो। सर्वोच्चको फैसलासँगै थापा फरार भएका थिए। थापा सहितका केही व्यक्तिले भक्तपुरको साबिकको सिपाडोल गाविस 4 को किता नम्बर 866 जग्गाको नापीको नक्सा प्रिन्ट सच्चाएर मोटरबाटोसँग जोडिएको कृत्य नक्कली प्रिन्ट तयार गरी झुक्काएर विष्णुमाया कार्कीलाई 3,30,000 रूपियाँमा बेचेर ठगी गरेका प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले परिवर्तनको मुद्दालाई द्रुत गतिमा अघि बढ़ाएको भन्दै तत्काल आफ्नो देश फर्कन प्रवासमा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ। उहाँले तत्काल स्वदेश फर्कन नसक्नेले देशलाई हित हुने काम गर्न पनि आग्रह गर्नुभयो। युरोप भ्रमणका क्रममा स्विजरल्याण्डको जेनेभामा नेपाली दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल स्वदेश फर्कन आग्रह गर्नुभएको हो। यस्तै प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग भेटवार्ता गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको 108 अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले स्विस महासंघका काउन्सिलरसँग समेत स्विजरल्याण्डका गृहमन्त्री आले भेरेस र नर्वेका प्रधानमन्त्री अर्ना सोलबर्गसँग पनि भेट गर्नुभएको छ।
कैलाली र कञ्चनपुरका हावाहुरी प्रभावितलाई प्रदेश सरकार र विभिन्न निकायबाट राहतको घोषणा गरिएको भए पनि प्रभावितले अहिलेसम्म राहत पाउन सकेका छैनन्। त्रिपालसम्म पाउन नसकेका प्रभावितहरूले गुनासो गरेका छन्। प्रभावित बस्तीमा पुगेर फर्किएपछि कैलालीका उज्यालो सहकर्मी सीताराम ओझाको रिपोर्ट।
धनगढ़ी चौकको मनेराका धनबहादुर चौधरी हावाहुरीले उडाएका टिन बटुलेर पाँचजना छिमेकीको सहयोगमा छाना छाउँदै हुनुहुन्छ। बल्ल बल्ल कमाएर बनाएको घरको छाना हावाहुरीले उडाएपछि सानो भान्सामा सबै परिवार सहित बसिरहनु भएका उहाँले राहतको नाममा अहिलेसम्म केही पनि पाउनु भएको छैन।
अहिलेसम्म हामीले केही पाएको छैन। खालि उडाएको टिनहरू बटोलेर आफ्नो घर छाउँदैछु। सरोसे 4-5 जना लगाएर आफ्नै घर बनाउँदैछ। अब भोलि पर्सि फेरि आन्धी हुरी आउनेवाला भनेको कुरो सुनेर अब बनेको घर पनि भत्किन्छ भनेर टलटुल पार्दैछु।
धनबहादुरले बचेको घरको छानालाई टिनले छाइरहँदा उहाँकै छेउमा रहनुभएका मंगीराम चौधरी भने दोधारमै देखिनुहुन्छ। मिस्त्रीको काम गरेर कमाएको पैसाले बनाएको 2 कोटे घरको कुनै नाम निशाना नै बाँकी छैन। उडाएका टिनहरूलाई बेरेर अर्काको जमिनमा बस्नुभएका उहाँलाई बस्न मात्र होइन खानाका लागि पनि समस्या भएको छ।
अहिले नेताहरू त्यहाँ अनुहारै देखाउँदैनन्। चुनावको लागि चाहिँ घर घरमा हात जोड्दै आउँछन्। अर्काको जग्गामा सानो झोपडी बनाएर बसिरहेको छौँ। सामानहरू सबै टुटफुट भयो, बिग्रिहाल्यो, केही पनि पा छैन।
हावाहुरीले क्षति गरेको 4 दिन भइसक्दा पनि राहतको नाममा त्रिपाल समेत पाउन नसकेको पीडितहरूको गुनासो छ।
पाएन हजुर, हाम्रो यहाँ वडा सदस्य पनि गाडीमा आएर हेर्नु भएको थियो, हेरेर जानुभयो, अरू केही पाएको छैन। फोटो सोटो के खिचेर लानुभयो।
छानामाथि सबै टिन उडाइदिएछ, सुत्नाले चाहिँ कोठा भराएर सुतिरहेको छ अहिलेसम्म।
साँझ बिहानको चाकटार र मुस्किल परेका पीडितहरूलाई चर्को गर्मीमा खुल्ला आकाश पनि रात दिन बिताउनु पर्दा झन शास्ति छ। सर्प किराको डरले समेत पीडित परिवारहरू राम्ररी सुत्न समेत सकेका छैनन्।
बाहिरै सुत्छौँ, डर त डरै छ। राति त फेरि त्यागहरू पनि घुम्छन्, मच्छर सच्चरको डरै छ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले प्रभावित ठाउँका स्थानीय तहका वडा अध्यक्षले विवरण संकलन गर्दै राहतका आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको थियो। तर वडा अध्यक्षहरूले वितरण गर्न ढिलाइ गर्दा धेरै पीडितहरूको अवस्था दयनीय बन्दै गएको हो।
खानु उडाएर केही पनि छैन घरमा,
यही छानामा बसेका थियौँ, यही पनि उडाएर खतम गयो।
खानेकुरा पनि केही छैन, सबै बर्बाद भएछ। केटाकेटीलाई अब खुवाउ भन्यो भने केही छैन।
हावाहुरीका कारण 7,844 घरधुरी प्रभावित भएका छन्। हालसम्म 1,348 स्थान त्रिपाल मात्रै राहत स्वरूप बाँडिएको छ। खाद्य सामग्री भने केही पनि वितरण भएको छैन। बढी क्षति भएका स्थानीय तहले मेष सञ्चालन गरेर खानाको व्यवस्था गर्ने भनेकोमा पीडितलाई खानाको व्यवस्था हुन सकेको छैन भने सम्बन्धित वडा अध्यक्षकै व्यवस्थाका कारण पीडितहरूले राहत पाउन सकेका छैनन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक मोहन राज जोशी,
खाद्यान्न उपलब्ध नगरपालिकाले गर्छ भनेर हामीले त्यही अनुसार अन्य सामग्रीहरू वितरणतर्फ ध्यान दियौँ। विभिन्न ठाउँमा चाहिँ बुझ्दाखेरि खान नपाएका मान्छेहरू पनि छन्। घरमा अन्नपात छैन भन्ने स्थिति आइसकेपछि अब कुन कुन ठाउँमा त्यस्तो अवस्था हो त्यो लगत सङ्कलन गरेर हामीले पनि अन्य निकाय र सङ्घ संस्थाहरूलाई पनि गैर खाद्य सामग्री मात्र होइन खाद्य सामग्री पनि सङ्कलन गरेर वितरण गर्नुपर्ने अवस्था आएको देखिन्छ।
स्थानीय र प्रदेश सरकार घर आँगनमै भए पनि कैलाली कञ्चनपुरका हावाहुरी पीडितहरूले अहिलेसम्म त्यसको अनुभूति गर्न पाएका छैनन्।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
समृद्धिको लागि सिभिल ब्याङ्क
सादा खाना 100 रुपियाँ मटन खाना 200 रुपियाँ ओए मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र
हुन्छ नि मित्र फेसबुक ट्विटर इन्स्टाग्राम भाइबर व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ त्यही नै मजाले चलाउने
*1415# डायल गर्नुहोस्
नेपाल टेलिकम राष्ट्रको सञ्चार
थोरै बचत धेरै कायदा बिमाका सन् फाइदै फाइदा
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामशाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले काम नगर्ने ठेकेदारलाई पोस्ने गरी सार्वजनिक खरिद नियमावली गुपचुप संशोधन भ्रष्टाचारमा मुछिएका व्यक्तिले पनि ठेक्का पाउने प्रवासीलाई देश फर्कन प्रधानमन्त्री ओलीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग नेपाली कांग्रेसका सांसदको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ गुठी सम्बन्धी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरूलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले दुवै बैठक अवरोध गरेका हुन् शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले यस विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने बताएका छन् तर भूमि सुधार मन्त्री पद्मा अरियालले गुठी सम्बन्धी कानून एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म संस्कृति र परम्परालाई प्रतिकूल पार्ने गरी नआएको दावी गर्नुभयो उहाँले विधेयकलाई गम्भीर रूपमा अध्ययन गर्न पनि कांग्रेसका सांसदहरूलाई आग्रह गर्नुभयो
हिजोको निरन्तरता हिजोको मर्म भावनालाई प्रतिकूल पार्ने गरी यो विधेयक प्रस्तुत भएको छैन सबै गुठीहरूको एकरूपता कायम गर्ने भन्ने हिसाबले प्राधिकरणमा लगिएको कुरा हो प्राधिकरणमा लाने बित्तिकै अब गुठीको नम्स नै समाप्त भयो त भन्ने कुरा होइन मैले माननीय सदस्यहरूलाई सायद यहाँहरूको सबै अब उपलब्ध गराइसकेका छ जस्तो लाग्छ राम्रो गरेर त्यो हिजोको गुठी विधेयक र आजको गुठी विधेयकलाई तुलनात्मक रूपमा अध्ययन गरिदिनको निम्ति मैले हार्दिक अनुरोध गर्छु
तर भूमि सुधार मन्त्री पद्मा अरियालको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस सचेतक पुष्पा भूषालले गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्नुभयो
माननीय मन्त्रीज्यूले जुन किसिमको जवाफ दिनुभयो त्यो जवाफमाथि नै हामी बहस प्रारम्भ गर्ने हो भने सभामुख महोदय के विनियोजन विधेयकमा यहाँ छलफल गराउन नखोजेकै हो सडकमा आएर बोल्न नपाउने डेमोक्रेसी हामीलाई चाहिएको छैन सभामुख महोदय जुन किसिमका घाइते गराउने किसिमका कामहरू भएको छ त्यसको चित्त बुझ्छ जवाब सरकारले दिनु पर्यो कि त भन्नु पर्यो डेमोक्रेसीमा यदि जनताले सत्ताले ल्याएका विधेयकहरू सत्ताले गरेका कामको विरुद्धमा कुनै जनताले बोल्छ भने हामी यस्तै किसिमबाट लाठी बर्साउँछौँ हामी यस्तै किसिमबाट हामी पानीको उपचार गर्छौँ छुन्छौँ भनेर भन्नु पर्यो सभामुख महोदय
गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कार्यवाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले 15 मिनटका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्नुभयो त्यसपछि सचिवालयले सूचना टाँसेर भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको हो
यस्तै राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले गुठिया र सरकारवालाले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरी घाइते बनाउने र पक्राउ गरेको भन्दै विरोध जनाउनु भएको छ यसैबीच गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयक विरूद्ध प्रदर्शन गर्नेले सड़कमा सुतेर सार्वजनिक गाड़ी चलाउन रोक लगाएकाले बल प्रयोग गर्नु परेको स्पष्टीकरण दिनुभएको छ राष्ट्रिय सभामा गृहमन्त्री थापाले प्रदर्शनकारीमाथि पानीको फोहरा हान्दा समेत भीड़ नियन्त्रणमा नआएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताउनु भएको हो प्रदर्शनकारीले ढुङ्गा हानेर केही प्रहरी घाइते भएका पनि गृहमन्त्री थापाले प्रहरीले दावी गर्नुभएको छ। उहाँले घटनाबारे महानगरीय प्रहरीबाट छानबिन भइरहेको र दोषी देखिएकालाई कार्यवाही हुने बताउनुभयो। यसैबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले पनि प्रदर्शनकारीमाथि प्रहरीले धरपकड़ गरेको भन्दै आपत्ति जनाएका छन्। नेकपाका नेता अग्निप्रसाद सापकोटाले प्रहरीले पानीको फोहरासहित धरपकड़ गरेकोमा आपत्ति जनाउनुभयो।
प्रहरीहरू समयमा हुनुपर्छ, जनतालाई सम्झाइ बुझाइ गर्नुपर्छ, सकेसम्म बल प्रयोग गर्नुपर्छ, किनभने हामी गणतन्त्रमा छौँ नि त। यो चाहिँ सबै जनताले लडेर ल्याएको गणतन्त्र हो, अनि उनीहरूको हृदयमा ठेस लागेको छ, जनताको हृदयमा ठेस लाग्दै जाँदाखेरि त भोलि निकै ठुलो समस्या नै आइपर्न सक्छ, त्यो बेठिक हो।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान विपरीत सरकारले विधेयक संसदमा पेश गरेको भन्दै मान्य नहुने बताउनुभयो।
गलत ऐन ल्याएको छ र गुठी हाम्रो धर्म परम्परा अनुसार चलिराख्या हो। काठमाडौँमा यसको धेरै महत्व छ, देशभरि नै महत्व र त्यस्तो कुरामा विरोध गर्दाखेरि जुन लट्ठी प्रहार भयो, यो प्रहार लोकतान्त्रिक शासनमाथिको प्रहार हो र यो बिल्कुल गलत गरेका छ। यस्ता काम जुन कि मौलिक अधिकार हामीले संविधानमा लेखेका छौँ, हाम्रो बोल्ने स्वतन्त्रता छ, शान्तिपूर्ण भेला हुने स्वतन्त्रता छ, अवरोध गर्ने लट्ठी हान्ने काम जुन सरकारले गरेका छ त्यो निन्दनीय।
समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा लागेका प्रदर्शनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाउनुभयो।
गुठी सम्बन्धी विधेयकको कुरा छ, त्यसले यसलाई पर्याप्त स्वर विचार नगरिकन यस्तो प्रकृतिको विधेयक ल्याउनु एकदमै ठिक छ र यसको जुन विरोध भइरहेको छ त्यसमा हाम्रो साथ र सहयोग रहन्छ र हिजो जनताले स्वस्फूर्त रूपमा काठमाडौँमा गरेको विरोध कार्यक्रममा सरकारले जुन खालको दमन गर्यो, जुन खालको फोटोहरू चाहिँ बाहिर आइरहेको छ, त्यो एउटा सामान्य नीति नैतिकता कानुन मानव अधिकारको मान्यता विपरीत छ।
संसदको राज्य व्यवस्था समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले शुरू गरेको कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले लोकसेवा आयोगले गएको 15 गते खुलाएको विज्ञापन र कर्मचारी भर्ना प्रक्रिया रोक्न सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो।
मिति 2076 जेल 15 गते लोकसेवा आयोगले स्थानीय तहको विभिन्न पदहरूको लागि प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र भावना अनुरूप नदेखेकोले उक्त विज्ञापन तत्काल रद्द गर्न संविधानको धारा 293 अनुसार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिने।
यसअघि दुई पटकसम्म बैठकमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आजको बैठकमा उपस्थित भएर कर्मचारी भर्नाको विज्ञापन कानून अनुसार नै रहेको दावी गर्नुभएको थियो, तर मन्त्री पण्डितको जवाबचित्त बुझ्दो नभएको भन्दै समितिले प्रक्रिया नै रोक्न निर्देशन दिएको हो।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था समितिको निर्देशनपछि आएका प्रतिक्रियालाई समेटेका छौं।
सुजन ढुङ्गेल भन्नुहुन्छ, 100% खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने गरी विज्ञापन खुलाउनुपर्छ। बखेडा झिकेर होइन, बौद्धिकताको उपयोग गरेर समान हैसियतमा आउने अभ्यास गरे राम्रो हुन्छ।
सबैलाई सम्मान व्यवहार गरौं, जातीय तथा वर्गीय विभेद नगरौं भन्दै मन्जु पौड्याल भन्नुहुन्छ, एकपटक सबैलाई समान हुने विज्ञापन खुलाउँदा रद्द हुने, कर्मचारी नै नचाहिने भएको भए विज्ञापन किन गरेको, विद्यार्थीको भविष्यमाथि सधैँ खेलबाड।
पदम नेमवाङको बुझाइमा राज्य व्यवस्था समितिको आपत्ति लोकसेवाले 9000 जनाको विज्ञापन खोलेकोमा हुँदै होइन, विज्ञापन चाहिँ समावेशी छैन भन्नेमा राज्य व्यवस्था समितिको आपत्ति हो। यो विज्ञापन रद्द हुनु हुँदैन, बरु सच्याउनुपर्छ।
हरिराम पाण्डे पनि समावेशी समानुपातिक कोटा हटाउनु पर्ने पक्षमा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, लोकसेवाको विज्ञापनमा समानुपातिक कोटा हटाइनुपर्छ, बरु दलित मधेसी जनजाति आदिवासी र पिछड़िएका वर्गका लागि राज्यबाट दिइने सेवा सुविधा अरू कुनै विधिबाट व्यवस्था गरिनुपर्छ। लोकसेवामा कोटा प्रणालीले दक्ष जनशक्ति विदेशी नै निश्चित छ।
तेजेन्द्र दंगाली भने समावेशी कोटा आवश्यक हुने पक्षमा हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, समावेशी चरित्रलाई अर्थपूर्ण बनाउन लोकसेवाको भूमिका महत्वपूर्ण हुन्छ। लोकसेवाप्रति नागरिकको विश्वास बढाउन लोकसेवा पनि समावेशी हुनुपर्ने देखिन्छ। आदिवासी जनजाति दलित मुस्लिम महिला अपाङ्ग कर्णाली र पिछडिएको वर्गलाई अझै कोटा बढाउनुपर्छ। यो विषयमा विवाद नगर्न आग्रह गर्छु।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टेकमान साक्य र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब बाँकी खबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुन चौपारी तीन घट्टे दैरो खोलामा डुबेको छ। सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री चढेको गाडी खोलामा डुबेको हो। पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाड़ी खोलामा पुल नभएकै कारण फँसेको हो। बा 2 6 40 29 नम्बरको गाड़ी खोलामा आधा डुबेपछि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो। यो खबरको विस्तृत विवरण उज्यालो अनलाइनमा गएर पढ्न र हेर्न सकिन्छ।
नेपाल र भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकाता हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ। भारतको नयाँ दिल्लीमा भएको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सहमतिले छिट्टै लिखित रूप लिने पनि स्पष्ट पारेको छ। मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले 1.5 वर्षभित्र भारतको कोलकातासम्म नेपालको रेल सञ्चालन हुने गरी सहमतिलाई अघि बढाउने बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ठाट देखाउँदै लाउरे दाईले जंगलको बीचको ढुङ्गामा बसेर मस्तले चुरोट तानेको लाजै नमानी।
ए हो त नि, कालो चस्मा ढल्काएर तान्दैछन्। हेर न, चुरोटको ठुटो फाल्ने स्टाइल पनि लाउरे स्टाइल पो छ त।
तर अहिले त सार्वजनिक स्थलमा यसरी चुरोट खान पाइँदैन नि। तर लाउरे जस्तो मान्छेलाई कसले के
गर्को चुरोटले बनमा डडेलो पो सल्क्यो त।
ए लाउरे दाई, आगो सल्क्यो, छिटो
निभाउनु।
तपाईँ जस्तो देश खाएर शेष भएको मान्छेले पनि चुरोट खाएर जथाभावी चुरोटको ठुटो फाल्नु हुँदैन भन्ने थाहा छैन। हामीले नदेखेको भए यहीँबाट बन डडेलो सुरु हुन्थ्यो।
ठिक छ नि त हो, तिमीहरूले आज मेरो आँखा खोल्थ्यौ।
तपाईँ हाम्रो सानो लाफहरू भाइले डडेलो लागेर अमूल्य वन सम्पदा नष्ट हुन सक्छ, त्यसैले आगोजन्य वस्तुको प्रयोग गर्दा सावधानी अपनाऊ। वन डडेलोबाट अमूल्य वन वन्य जन्तु र वातावरण जोगाऊ।
वन तथा भू संरक्षण विभाग, बबर महल, काठमाडौँ।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ। सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डीजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौं।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त। अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा, मोबाइल 98644975, 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सुनसरीको धरानमा देखा परेको डेंगु रोगका प्रभावितको उपचारका लागि प्रदेश एक सरकारले 50 लाख रूपियाँ विनियोजन गरेको छ। डेंगुको प्रकोप बढ्दै गएपछि धरानको 8 र 15 नम्बर ओडालाई डेंगु संकटग्रस्त क्षेत्र समेत घोषणा गरिएको छ। धरानमा अहिले झण्डै 220 जना व्यक्ति डेंगुबाट प्रभावित रहेका प्रदेश सरकारले जनाएको छ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर 2 की भूमि ओलीको करेन्ट लागेर ज्यान गएको छ। घाँस काट्न गएका बेला भूमिमा लत्रीको तारमा छुँदा उहाँलाई करेन्ट लागेको हो। विद्युत प्राधिकरणको गल्तीका कारण उहाँको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।
डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर 3 चट्याङ लागेर 7 जना महिला घाइते भएका छन्। खेतमा रोपाई भइरहेको बेलामा चट्याङ लागेर उनीहरूको चट्याङ लागेको उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न 51 स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ। सूचीकरणका लागि आवेदन दिएका 126 स्वास्थ्य संस्थाको अनुगमन गरी मापदण्ड पूरा गरेका 51 स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
रूपन्देहीमा निर्माण भएको झण्डै 33 किलोमिटर लामो योगीकुटी धकधई 33 केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको भैरवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन सञ्चालनमा आएको हो। यस्तै सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युतको पहुँच बढाउन गुणस्तरीय र विश्वसनीय विद्युत आपूर्तिका लागि निर्माण गरिएको बागथला सब स्टेशन सञ्चालनमा आएको छ।
नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू उपग्रह नेपाली स्याट वानले आउँदो 2 गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गएको वैशाख 4 गते यो भू उपग्रह प्रक्षेपण गरेको हो।
नेपाल दर्पणमा अब केही विदेशका खबर। भारत प्रशासित काश्मीरमा 8 वर्षीय बालिकालाई बलात्कारपछि यातना दिएर हत्या गर्ने मध्ये 3 जनालाई आजीवन कारावासको सजाय भएको छ। पठानकोटको फास्ट ट्र्याक अदालतले पूर्व सरकारी अधिकारी सञ्जी रामलाई जन्मकैदको फैसला सुनाएको छ, तर प्रमाण नपुगेको भन्दै उनका छोरालाई अदालतले रिहा गरेको छ। यस्तै विशेष प्रहरी अधिकारी दीपक खजुरिया र प्रवेश कुमारलाई पनि जन्मकैदको सजाय सुनाएको बीबीसीले जनाएको छ। यस्तै घटनामा प्रमाण नष्ट गरेको भन्दै 2 प्रहरीलाई 5-5 वर्षको सजाय सुनाएको छ। घटनामा संलग्न 1 नाबालक भने छुट्टै अनुसन्धान हुने भएको छ। गएको वर्ष काश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी एक बालिकाको शव जंगल नजिकै भेटिएको थियो।
पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पीपल्स पार्टीका सहप्रमुख आसिफ अली जरदारी कालो धनलाई वैध बनाएको आरोपमा इस्लामाबादबाट पक्राउ पर्नु भएको छ। पाकिस्तानको उच्च न्यायालयले पूर्व राष्ट्रपति र उहाँकी बहिनी फारियाल लालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उहाँ पक्राउ पर्नु भएको हो। पूर्व राष्ट्रपति जरदारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल जानुभएको थियो।
नेपाल दर्पणमा अब केही खेल खबर। प्रधान सेनापति कप राष्ट्रिय पुरूष भलिबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ। गण्डकी प्रदेशलाई 3-1 सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो। लगन खेलमा रहेको सैनिक शारीरिक तालिम केन्द्र तथा खेलकुद केन्द्रमा पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै आर्मीले उपाधि जितेको हो। यो सँगै आर्मीले लगातार 4th पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। उपाधिसँगै आर्मीले 3 लाख रुपियाँ र उपविजेता गण्डकीले 1,50,000 रुपियाँ पुरस्कार पाएका छन्।
विश्वकप क्रिकेट विशेष।
विश्वकप क्रिकेट विशेष।
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेस्ट इण्डिज बीचको खेल रोकिएको छ। वर्षाका कारण खेल रोकिएको हो। साउथह्याम्प्टनमा टस हारेर ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले 7 ओभर 3 बलमा 2 विकेट गुमाएर 29 रन बनाएपछि खेल रोकिएको हो। दक्षिण अफ्रिकाले खेलमा खराब शुरूआत गरेको छ। 7 ओभर 3 बलको खेलमा उसले 2 विकेट गुमाइसकेको छ। दक्षिण अफ्रिकाका हासिम अमला 6 रन र एडेन मार्क्रम 5 रनमा आउट भए। दक्षिण अफ्रिकाको क्रिजमा ओपनर ब्याट्सम्यान डी कक र कप्तान फाफ डु प्लेसिस छन्। पानी रोकेपछि खेल फेरि शुरू हुनेछ। आजको खेलमा दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाव छ। आजको खेल पनि हारे दक्षिण अफ्रिकालाई अन्तिम 4मा पुग्न कठिन हुनेछ। अहिलेसम्म खेलेका 3 मध्ये 3 खेल हारेको दक्षिण अफ्रिका अङ्क तालिकामा पुछारबाट 2रो स्थानमा छ भने 2 मध्ये 1 खेल जितेको वेस्ट इण्डिज पुछारबाट 4थो स्थानमा छ।
भारतीय अलराउण्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन्। आफ्नो क्रिकेट करियरमा भारतका लागि 40 टेस्ट 304 एकदिवसीय र 58 टी20 खेलेका युवराजले क्रिकेट खेलाडी को करियरबाट विदा लिने निर्णय गरेका हुन्। उनी यो समयकै सबैभन्दा उत्कृष्ट भारतीय अलराउण्डर हुन्। विस्फोटक ब्याटिङ, स्पिन बॉलिङ र उत्कृष्ट फिल्डिङका कारण उनी उत्कृष्ट अलराउण्डरको परिचय बनाउन सफल भएका थिए। सन् 2011मा भारतले विश्वकपको ट्रफी उचाल्दा उनले प्रतियोगितामा 4वटा अर्धशतक र 4वटा शतक बनाएका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काम नगर्ने ठेकेदारलाई पोस्ने गरी सार्वजनिक खरिद नियमावली गुपचुप संशोधन। भ्रष्टाचारमा मुछिएका व्यक्तिले पनि ठेक्का पाउने।
प्रवासीलाई देश फर्किन प्रधानमन्त्री ओलीको आग्रह। जेनेभामा नेपाली दूतावासले गरेको कार्यक्रमलाई सम्बोधन।
कैलाली र कञ्चनपुरका हुरी प्रभावितले अझै राहत पाएनन्। सरकारी निकायको आश्वासन भाषणमै सीमित।
भारत प्रशासित काश्मीरमा बालिका बलात्कारपछि हत्या गर्ने 6 मध्ये 3 जनालाई जन्मकैद। 2 प्रहरीलाई 5-5 वर्षको जेल सजाय।
र प्रधान सेनापति कप राष्ट्रिय दिवसीय पुरूष भलिबलको उपाधि आर्मीलाई वर्षाका कारण विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल प्रभावित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथीले साथी संघर्ष विष्टसँगै हामी भोजिन्द्र बस्नेत र दिपाती मल्सिना पनि विदा हुन्छौ। नमस्कार।